أعوذ بالله من الشيطان اللعين الرجيم. بسم الله الرحمن الرحيم. الحمد لله رب العالمين، والصلاة والسلام على أشرف الأنبياء والمرسلين وأهل بيته الطيبين الطاهرين المعصومين. أما بعد، آج سے سورة تحریم کا آغاز ہو رہا ہے. یہ قرآن مجید کا 66واں سورہ ہے، 66th chapter. مدنی سورہ ہے، یعنی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم پر ہجرت کے بعد نازل ہونے والے سوروں میں اس کا شمار ہوتا ہے. اس کی کل 12 آیتیں ہیں. 28 پارے کا یہ آخری سورہ ہے، اس کے بعد 29 پارہ شروع ہوتا ہے. اس سورے کو سورہ تحریم کہنے کی وجہ، پہلی آیت میں جو بسم اللہ کے بعد ہے، جو تحرمو کا لفظ ہے، اسی کا یہ مصدر ہے باب تفعیل سے، تحریم یعنی حرام کر دینا یا پابندی عائد کر دینا، کیونکہ اس کے اندر ایک خاص پابندی کا ذکر ہے جو پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے خود پر عائد کی تھی، لہذا اس سورے کا نام یہ قرار پایا. اب آئیے ذرا اس کے مضمون کو دیکھتے ہیں. بسم اللہ الرحمن الرحیم، سہارا اللہ کے نام کا جو سب کو فیض پہنچانے والا بڑا مہربان ہے. یا ایوہ النبی، اے نبی، لما تحرم ما احل اللہ لک، کیوں آپ حرام کیے لیتے ہیں اسے جو آپ کے لیے اللہ نے حلال قرار دیا ہے. تبتغی مرضات ازواجک، آپ اپنی ازواج کی مرضی چاہتے ہیں. واللہ غفور الرحیم، اللہ غفور اور رحیم ہے، یعنی مغفرت کرنے والا ہے اور رحم کرنے والا ہے. قد فرض اللہ لکم تحلت ایمانکم، اللہ نے مقرر کر دیا ہے آپ لوگوں کے لیے کہ کس طرح سے اپنی قسموں کو کھولا جائے، چھٹکارا حاصل کیا جائے. واللہ مولاکم، اور اللہ آپ کا مالک اور مختار ہے. وہو العلیم الحکیم، اور وہ علم رکھنے والا ہے، جاننے والا ہے اور حکیم ہے، صحیح صحیح کام کرنے والا ہے. اب اگر اس آیت کو آپ دیکھیں تو اتنا تو واضح طور پر سمجھ میں آتا ہے کہ ازواج رسول نے کسی خاص بات کو پیغمبر اکرم کے سامنے پیش کیا، جس کی وجہ بعد پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے ایک خاص پابندی اپنے اوپر عائد کر لی. ظاہر ہے ایک تو عمومی پابندی ہے جو پروردگار عالم کی طرف سے سب کے لیے، کہ مثال کے طور پر شراب پینا حرام ہے، جوا کھیلنا حرام ہے، وغیرہ وغیرہ. مگر ہم جانتے ہیں کہ کچھ چیزیں ہیں کہ جو انسان خود اپنے آپ کو پابند کر سکتا ہے، شریعت کے اندر اس کا پروویژن رکھا گیا ہے. جو اگر آپ رسالہ عملیہ دیکھیں گے، توزیع المسائل وغیرہ، تو وہاں پر نذر، قسم، عہد، یہ پورا ایک چیپٹر ہم کو نظر آتا ہے. تو ظاہر ہے کہ یہ پابندیاں انسان اپنے آپ پر امپوز کرتا ہے، اور اگر اس کے حوالے سے ایک شرعی صیغہ باقاعدہ پڑھا جائے، اس کے لیے ایک فارمولہ ہے کہ جس کو زبان سے بیان کیا جائے، تو پھر اس کی پابندی ضروری ہو جاتی ہے. مگر یہاں پر پروردگار عالم نے اپنے پیغمبر کو یہ حکم دیا کہ اے حبیب، آپ کفارہ دے کر اس قسم سے اپنے آپ کو آزاد کریں، یعنی اس پابندی کو آپ پر امپوز دیکھنا ہمیں پسند نہیں ہے، ہم چاہتے ہیں کہ آپ اس سے آزاد ہو جائیں. اچھا، اب اس کا بیک گراؤنڈ کیا ہے، ظاہر ہے کہ یہ جاننا بہت ضروری ہو جاتا ہے. اس حوالے سے میں آپ کے سامنے، چونکہ یہ معاملہ بڑا سینسیٹیو ہے، ازواج رسول کا اس میں ذکر آیا ہے، لہٰذا میں آپ کے سامنے صحیح بخاری کی جو کتاب طلاق کے اندر ایک حدیث ہے، اس کا متن ہی میں آپ کے سامنے پڑھ دیتا ہوں. اس وقت جو میرے سامنے ٹیکسٹ ہے، یہ صحیح بخاری شریف کا ہے، اور اس کا اردو ترجمہ کیا ہے مولانا ظہور الباری اعظمی نے، اور اس پر نظر ثانی اور اس کے مزید حواشی ہیں حافظ محمد انور صاحب کے. اس کے اندر جو عبارت ہے کتاب الطلاق کے اندر، یعنی چیپٹر طلاق کا ہے، اور اس میں اسناد کے بعد جو عبارت ہے وہ یہ ہے کہ سمعت عائشہ، کہ راوی کہتا ہے کہ میں نے جناب عائشہ سے سنا، رضی اللہ عنہا، ان النبی صلی اللہ علیہ وآلہ وسلم، صلی اللہ علیہ وسلم، کہ رسول خدا صلی اللہ علیہ وسلم، کان یمکس عند زینب بنت جحش، کہ پیغمبر اکرم جناب زینب بنت جحش کے پاس ٹھہرا کرتے تھے. یہ بھی جناب زینب بنت جحش ازواج رسول میں ہیں، یہ بھی امہات المومنین میں سے ہیں. وَيَشْرَبُ عِنْدَهَا أَصَلًا، اور وہاں پر پیغمبر اکرم شہد پیا کرتے تھے. ظاہر ہے کہ وہ شہد کا ایک شربت سا وہ بنایا کرتی تھی، اور ہم جانتے ہیں کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کو شہد بہت پسند تھا. پیغمبر اکرم نے جب یہاں پر جناب زینب بنت جحش کے پاس اس طرح سے بیٹھنا और वहाँ पर शहद नोश करना, उसकी वजह से कुछ वक्त वो ज़्यादा वहाँ पर बैठा करते थे। तो जनाब आयशा फरमाती हैं कि फतवासई तो अना व हफ्सा, कि मैंने और हफ्सा ने ये आपस में तय किया, अन्ना अय्यतना दखला अलैहा नबी सल्लल्लाहु अलैहि वसल्लम, कि हम में से जिसके पास भी अल्लाह के रसूल तशरीफ़ लाएंगे, फलतकूल तो वो कहेगी, इन्नी अजिदु मिनका रीहा मगाफीरा, कि हम आपके पास से मगाफिर की बू महसूस कर रहे हैं। अकलता मगाफिरा, कि आपने मगाफिर खाया है। अच्छा, मगाफिर एक ख़ास किस्म का गोंद है कि जिसमें से बदबू आती है। अच्छा, पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम इस बात के पाबंद थे, वो उन्होंने अपने आप पर तय किया हुआ था कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के जिस्म से, दहन से खुशबू आए। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम इसका बहुत ज़्यादा एहतमाम फरमाया करते थे। खुशबू पैगंबर को कितनी पसंद थी हम सब जानते हैं। तो पैगंबर अकरम के सामने ये बात कही जाए, इस बात को एक तरह से उन्होंने प्लॉट किया। फदखला अला एहदाहुमा, तो इनमें से एक के पास जब पैगंबर आए सल्लल्लाहु अलैहि वसल्लम, फ़कालत लहू ज़ालिका, तो उस बीवी ने यही कहा। फ़काला, तो पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया, ला नहीं, यानी मैंने मगाफिर नहीं खाए, बल शरब तो असलन इन ज़ैनब बिनते जहश, बल्कि मैंने ज़ैनब बिनते जहश के पास शरबत ज़रूर पिया है। वलन अऊदा लहू व नज़लत, और उन्होंने फरमाया कि ठीक है, अब आइंदा मैं हरगिज़ उनके पास नहीं बैठूंगा या वहाँ पर मैं ये शरबत नहीं पीऊँगा। व नज़लत, तो ये आयत नाजिल हुई यही वाली, या अय्युह नबी लिमा तुहर्रिमु मा अहल्लल्लाहु लक, यहाँ तक कि वो कौल आ गया, पुराने मजीद में भी आगे हम पढ़ेंगे, इला अन इन ततूबा इलल्लाहे, कि अगर तुम तौबा कर लो तो ठीक है, फ़कत सगत कुलूबुकुमा, वरना तुम्हारे दिल जो है वो टेढ़े हो चुके हैं। ले आयशा व हफ्सा, ये बुखारी के अंदर सराहत है कि ये जनाब आयशा और जनाब हफ्सा के लिए आया है। व इज़ असर रन नबी इला बाद अजवाज ही, के परवरदिगार आलम ने फरमाया कि वो वक्त याद करो कि जब नबी ने कोई राज की बात अपनी अजवाज में से किसी से बयान की। ले कौल ही बल शरब तो असलन, और उसमें इसी तरफ कौल की तरफ इशारा है कि बल्कि मैंने शहद पिया है। ये सही बुखारी के अल्फाज थे जो मैंने आपके सामने एहतियात के साथ पेश कर दिए। तो अब इसके जरिए से बैकग्राउंड हमें समझ में आ गया होगा कि एक जाहिर है कि अजवाज रसूल आसमान से तो नाजिल नहीं हुए, जाहिर है कि वो मासूम तो नहीं थी, तो जाहिर है कि उनसे एक बहुत बड़ा ये इर्तकाब हुआ, और उन्होंने इस तरीके से पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम को नाराहत किया। मैं अगर बहुत मोहतात अल्फाज में कहूँ तो यही कह सकता हूँ। ये तमाम तर चीज़ें जो भी मैंने बयान की हैं, तफासिर की किताबों के अंदर आसानी के साथ देखी जा सकती हैं। इसमें शिया सुन्नी इख्तलाफ नहीं है, रिवायत में थोड़ा बहुत इख्तलाफ होगा, मगर मैंने बुखारी की रिवायत आपके सामने इसीलिए पेश की है। तफहीमुल कुरान के अंदर मौलाना मौदूदी साहब ने भी इस बात को अपने अंदाज से बयान फरमाया है, और इसी तरीके से दीगर मुफस्सरीन ने भी इसको बयान किया है। हदीय के सऊदी अरब से भी जो उर्दू तफसीरी हवाशी के साथ कुरान मजीद का तर्जुमा शाया होता है, उसको भी अगर देखा जाए तो उसके अंदर भी ये बातें आपको नजर आ जाएंगी। तो अब परवरदिगार आलम जो इरशाद फरमा रहा है उसको हमारे लिए समझना आसान हो गया। परवरदिगार फरमाता है कि या अय्युह नबी, ए नबी, लिमा तुहर्रिमु मा अहल्लल्लाहु लक, कि हबीब क्यों आप अपने ऊपर एक पाबंदी आयत करते हैं जो अल्लाह ने आप पर हराम की है, कोई ज़रूरत नहीं है। तब तक ही मर्ज़ाता अजवाजिक, अपनी अजवाज की रजा आप चाहते हैं, उनको राज़ी करना चाहते हैं। यहाँ पर भी हमारे सामने बिल्कुल वाज़े हो गया कि खुदा की मर्ज़ी कुछ और है, अजवाज की मर्ज़ी कुछ और है। वल्लाह गफूर रहीम, अल्लाह मगफरत करने वाला है, अल्लाह रहम करने वाला है। यानी अहबीब अपने आप पर मुशक्क़त ना करें, और फिर क्या करें वो आगे बयान किया जा रहा है कि क़द फ़रद अल्लाहु लकुम तहिल्लता अयमानिकुम, कि अल्लाह ने आप लोगों के लिए मुकर्रर कर दिया है कि किस तरीके से अपनी कस्मों से छुटकारा हासिल किया जाए। अब उसका एक कफ़ारा होता है कि 10 मिस्कीनों को खाना खिलाया जाए, या 10 अफराद को लिबास पहनाया जाए, या एक गुलाम को आजाद करवाया जाए, और अगर ये मुमकिन ना हो तो 3 रोजे पैदर पे रखे जाएं। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने, जैसा कि बाज रिवायात के अंदर आया है, इसके बाद एक गुलाम आजाद किया और इस पाबंदी से अपने आप को बरी कर लिया। वल्लाहु मौलाकुम, अल्लाह तुम्हारा मालिक और मुख्तार है। वह हुवल अलीमुल हकीम, और वह बड़ा जानने वाला है, सही सही काम करने वाला है। अब उसी को आगे बयान किया गया कि वह इज असर नबी इला बाद अजवाज ही हदीसन, वो वक्त याद करो कि जब नबी ने अपनी अजवाज में से बास से एक बात को बयान किया, यानी एक राजदारी के साथ एक बात को बयान किया। वह लम्बा नब्बा अदबही व अजहरहुल्लाहु अलैह, अर्रफा बादहु। तो जब उसने इसको बता दिया, जाहिर है कि उन्होंने बता दिया किसी और को बता दिया, और फिर अल्लाह ने मुत्तला कर दिया अपने रसूल को, और फिर रसूल ने आकर बताया अर्रफा बादहु कि ये राज तुम्हारा मुनकशिफ हो चुका है, कि जो तुमने मेरी बात को राज नहीं रखा और दूसरी को बता दिया, तो ये बात अब मुझे मालूम हो चुकी है। वह आरदा अन बातें, और पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने भी आधी बात बयान की और आधा बयान नहीं किया, यानी उनके सामने पूरा शर्मिंदा उनको नहीं किया, सिर्फ इतना कि तुम्हारी ये जो हरकत थी ये मेरे लिए वाज़े हो चुकी है। फलम नब्बअह बिही कालत मन अम्बक अका हाजा। तो जब पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने खबर दी कि अब ये जो तुम्हारी हरकत है वो एक्सपोज हो चुकी है, तो उसने कहा, यानी उस खातून ने कहा, उस बीबी ने कहा, मन अम्ब अका हाजा, कि किसने आपको बताया? काला नब्बा अनिल अलीमुल खबीर, कि मुझे उसने बताया। पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने जवाब दिया कि मुझे उसने बताया कि जो अलीम और खबीर है, यानी इसके बाद इल्म भी है और तरह की खबर भी है, यानी मुझे खुदा ने बताया। अब पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने यहाँ पर इस बात को समझा दिया, परवरदिगार आलम ने वाज तौर पर बता दिया कि ये हमने अपने हबीब को खास, यानी जो गैब का इल्म है परवरदिगार आलम के पास, उससे पैगंबर अकरम को बयान किया गया, तो वही नाजिल हुई। और इस आयत से बहुत से उलमा ने इस्तदलाल किया है कि इससे समझ में आता है कि वही ये परवरदिगार सिर्फ कुरान मजीद के अंदर मुनहसर नहीं है, इसलिए कि हम जानते हैं कि ये वही हुई, ये खुद कुरान के अंदर आ गया, मगर वो वही कहाँ है पूरे कुरान के अंदर हमें कहीं नजर नहीं आती। तो कुरान मजीद का जो स्टेटस है वो है मोजज़े का, मगर क्या कुरान मजीद के अलावा कोई और चीज़ पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के ऊपर बतौर वही नाजिल नहीं हुई? ये कहना गलत है, और इस बात पर भी शिया और सुन्नी उलमा मुत्तफिक हैं कि वही परवरदिगार सिर्फ कुरान मजीद में मुनहसर नहीं है, कुरान मजीद के खास स्टेटस है, वरना कुरान मजीद के अलावा भी बहुत कुछ पैगंबर अकरम के ऊपर बतौर वही नाजिल हुआ है। अच्छा, अब उसके बाद परवरदिगार आलम और ज्यादा गिरफ्त करता है उन दोनों अजवाज की, उन दोनों बीवियों की, और यहां पर मैं सराहत के साथ नाम ले लूं, जनाब आयशा और जनाब हफ्सा का जिक्र हो रहा है, जैसा कि बुखारी की रिवायत हम देख भी चुके। परवरदिगार फरमाता है कि इन ततूबा इलल्लाह, सिवाय तस्निया है कि अगर तुम दोनों तौबा कर लो, फकत सगत कुलूबुकुमा, इसलिए कि तुम दोनों के दिल टेढ़े हो चुके हैं। सगत मैलान के माना में आता है, मगर यहाँ पर कराइन बिल्कुल वाज़ह है कि ये मैलान कजी के उनवान से है, टेढ़ेपन के उनवान से है, कि यानी ये जो तुम्हारा मामला है ये उसकी वजह यह है कि तुम्हारे दिल के अंदर मामला खराब हैं, और उसकी वजह से जो टेढ़ापन आ चुका है, ये बातिल की तरफ जो मैलान है, तुम तौबा कर लो तो गोया ये खूब है, वरना तुम्हारे दिल टेढ़े हो चुके हैं। और अगर अभी भी तुम बाज ना आई, वह इंतजा हरा अले है, फिर उसके बाद सीगे तस्निया है, और अगर तुम दोनों एका करो और इसी तरीके से रसूल के खिलाफ तुम साजिश करती रहोगी, फ इन अल्लाह हुआ मौला हो, तो याद रखो कि अल्लाह अपने रसूल का मौला है, वह जिब्रील जिब्रील मौला है, वह सालिहुल मोमिनीन, और मोमिनीन में एक फर्द जो बिल्कुल नेक है। ये तर्जुमा हम इसलिए कर रहे हैं कि सालेह का लफ्ज यहाँ पर मुफरद के उनवान से पेश किया गया, मोमिनीन में से सालेह, और इसकी तशरी आई है कि ये अमीरुल मोमिनीन हजरत अली अलैहिस्सलाम मुराद है। वैसे तो तमाम मोमिनीन को पैगंबर अकरम का पुश्त पना होना चाहिए, ये देखे बगैर कि पैगंबर अकरम के मुकाबले पर कौन है। यहाँ पर जाहिर है कि वाज़े तौर पर अज़वाज रसूल का जिक्र हो रहा है, मगर परवरदिगार आलम फरमाता है कि अगर तुम दोनों ने अपनी साजिशें जारी रखी, तो फिर याद रखना कि अल्लाह अपने हबीब का मौला है या मददगार है, जिब्रील भी हैं, मोमिनीन में से सालेह जो नेक फर्द कामिल तरीन वो भी उनके मददगार हैं, वल मलाइका तो बाद ज़ालिका ज़हीर, और मलाइका भी इसके बाद इनके पुश्त पना हैं। ये जो हमने बात की सालेहुल मोमिनीन से अमीरुल मोमिनीन मुराद हैं, ये बात शिया किताबों के अंदर तो यकीनन आई है, मगर बरादरान अहले सुन्नत की भी किताबों के अंदर इसका जिक्र आपको मिलेगा, तफसीर नमूना में काफ़ी हवाले इस हवाले से दिए गए। अल्लामा सालिबी, अल्लामा गंजी, अबू हय्यान उन्दुलुसी, सिप्त इबन जोजी, अल्लामा सयूती ने दुर मंसूर में, कुर्तबी ने अपनी मशहूर तफसीर के अंदर, आलूसी ने रूहुल मानी में, तो ये तमाम तर हवाले मिलकर वैसे भी इसको बहुत स्ट्रेंथन करते हैं, और वैसे भी हम जानते हैं कि पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के साथ अमीरुल मोमिनीन हज़रत अली अलैहिस्सलाम का क्या ताल्लुक था। उनको हारिसुर रसूलुल्लाह कहा जाता था, पैगंबर अकरम के वो निगहबान थे, मददगार थे, पैगंबर अकरम की हिफाजत पर मामूर थे, और इसी वजह से एक सुतून भी मस्जिद नबवी के अंदर मौजूद है कि जिसका नाम ही ये है, हिफाजत का सुतून, वो हारिस से हेस निकला कि जिसका मतलब ये था कि अमीरुल मोमिनीन यहाँ पर जब पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम मस्जिद नबवी के अंदर होते थे तो पैगंबर अकरम की हिफाजत किया करते थे। तो यहाँ पर हमें समझ में आता है कि ये मामला इतना सादा नहीं था। परवरदिगार आलम ने इसमें वाज तौर पर सरजनिश भी की है, गिरफ्त भी की है, और फिर ये भी इरशाद फरमाया कि तौबा कर लो, तुम्हारा दिल के मामला जो हैं उनको भी यहाँ पर बता दिया गया, और अगर तुमने ये साजिशें जारी रखी तो फिर मुकाबले पर कौन है, सबसे बढ़कर तो खुदा है। और फिर जनाब जिब्रील का अलग से जिक्र किया गया, मलाइका का जिक्र आ रहा है मगर जिब्रील अलैहिस्सलाम का अलग से जिक्र किया जा रहा है, व सालिहुल मोमिनीन का अलग से जिक्र किया जा रहा है, बादा जालिका जहीर उनके पुष्ट पना है, ये सब अल्लाह के रसूल के पुष्ट पना है। यहां पर भी हमें ये बात समझ में आ गई कि किसी भी मौके पर अगर परवरदिगार आलम की तरफ से तहारत का ऐलान होता है, जैसा कि हम आयत अथीर के अंदर पढ़ भी चुके हैं, वहां पर हमने इन लेंथ इसको डिस्कस भी किया था कि सूरह अहज़ाब के अंदर जहां आयत अथीर का जिक्र है, तो क्यों पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम ने उस मौके पर चादर में अजवाज में से किसी को भी शामिल नहीं किया। बहुत वाजे ऐलान हो रहा है, इन्नमा युरीदुल्लाहु लियुज़हिबा अन्कुम अर्रिज़्ज़ा अहलल बैत व युतहिरकुम तत्हीरा। चादर के जरिए से हिसार खींचा गया और यह कहा गया कि ऐ इस घर वालों, ये घर वाले जो चादर के नीचे हैं उनकी तरफ इशारा अलिफ लाम के जरिए से किया गया, जैसे कि ये वो हैं कि जिनके दिलों के अंदर कोई खजी नहीं है, इनके दिलों के अंदर कोई टेढ़ापन नहीं है, इनका बातिल की तरफ माइल होने का कोई इम्कान नहीं है, वरना तहारत कहाँ बाकी रहेगी। लिहाजा हम जानते हैं कि जो अजवाज के हवाले से वहां पर इसरार है, तो इस आयत के आईने में भी आयत अथीर को देखना चाहिए कि परवरदिगार आलम जब ये बात कह रहा है तो वहां जो बात कही जा रही है वो कैसे इससे मुताबिकत हो सकती है। वहां तो तस्वीर ही दूसरी है, वहां पर तो तहारत का ऐलान किया जा रहा है, और वहां पर भी हम देखते हैं कि जो अजवाज का जिक्र आया है पहले और बाद में, वो उसके अंदर गिरफ्त वाला अंदाज है। परवरदिगार आलम की तरफ से वाज़े तौर पर वहां पर समझाया जा रहा है कि अगर तुम अपना किबला दुरुस्त नहीं करोगे तो फिर अजाब भी दुगना होगा। तो फिर उसके बाद पैगंबर अकरम सल्लल्लाहु अलैहि वसल्लम के लिए जरूरी था कि वो चादर के अंदर जमा करते उन घर वालों को कि जिन्हें वो वाकन अहलुल बैत समझते हैं, और फिर उसके बाद खुदा से दुआ मांगते और परवरदिगार आलम ऐलान कर देता कि हाँ ये हैं घर वाले, इस घर वालों से तमाम तर रिस्क को दूर रखा गया है और वो तहारत दी गई है, वो तहारत बाकी रखी गई है जो तहारत का हक है। आयत नंबर 4 के बाद फिर आयत नंबर 5 में अभी मजीद गुफ्तगू आगे बढ़ती है। परवरदिगार आलम की तरफ से इरशाद होता है, असा रब्बुहु इन तल्लक कुन्ना, बहुत मुमकिन है कि अगर वो तुम बीवियों को तलाक दे दें, अयुब्दिलहु अजवाजन खैरम मिनकुन्ना, तो अल्लाह उन्हें तुम्हारे बदले ऐसी बीवियां अता करें जो तुमसे बेहतर हो, खैरम मिनकुन्ना। इस आयत से भी हमें समझ में आ जाता है कि उसी माशरे के अंदर, यानी अब अगर पैगंबर तलाक दे देते और अगली दूसरी अजवाज आती तो वो जाहिर है कि आसमान से तो ना आती, उसी माशरे में आती, तो उस माशरे के अंदर वो खवातीन थीं कि जो इनसे बेहतर थी, और क्या मायार था बेहतर होने का वो भी समझाया जा रहा है कि मुस्लिमातिन मोमिनातिन कानितातिन ताएबातिन आबेदातिन साएहातिन, ये 6 सिफात तो एक साथ बयान कर दी गई। परवरदिगार फरमाता है वो वाकई मुसलमान भी होंगी, दिल से मोमिना भी होंगी, कानितातिन इताअत गुजार होंगी, ताएबातिन तौबा करने वालियाँ होंगी, यानी अगर कभी गलतियां हो जाएं तो ऐसा नहीं है कि पर उनको अलग से तौबा करने के लिए कहा जाए, वो खुद से तौबा करने वाली होंगी। आबेदातिन इबादत गुजार, साएहातिन इसका एक तर्जुमा किया गया रोजेदार, और फिर उसके बाद फरमाया गया सैयबातिन व अबकारा, उसके अंदर ऐसी भी होंगी कि जो बेवा हों, और अबकारा और कुंवारी भी होंगी, यानी दोनों तरह की खवातीन हो सकती हैं, कि ये मयार नहीं है, यानी ये तो वो चीज़ है कि खातून या तो सीधी सी बात है कि या बेवा होंगी या कुमारी होंगी, लेकिन अगर परवरदिगार आलम इनमें से किसी एक चीज़ को ही कोई मयार समझ रहा होता तो फिर एक को बयान करता। तो परवरदिगार फरमाता है ये सेकेंडरी चीज़ है, सही ये बातें वो अपकारा, इंपॉर्टेंट चीज़ ये है कि वो 6 औसाफ हों जो एक बीवी के अंदर वाकई होने भी चाहिए, और इसके जरिए से परवरदिगार आलम ने उनकी गिरफ्त की है अजवाज रसूल की, और उनको दावत दी है कि वो अपना किबला दुरुस्त करें वरना उनके खिलाफ इकदाम हो सकता है। अब उसके बाद परवरदिगार आलम ने अगली आयत में बतौर मजमू तमाम मुसलमानों को, साहिबान ईमान को मुखातब किया है, और ये इरशाद फरमाया है कि या अय्युहल्लज़ीना आमनू, ए ईमान लाने वालों, कु अन्फुसकुम व अहलीकुम नारा, अपने आप को और अपने घर वालों को बचाओ जहन्नम की आग से, वकूदुहा अन्नास वल हिजारा, कि जिसका ईंधन इंसान भी हैं और पत्थर भी हैं, यानी अब अपने आप को बचाओ, जाहिर है कि अपने आप को बचाओ का मतलब ये कि तकवा इख्तियार करो, तज़किया नफ्स करो, अमल करो जो पैगंबर अकरम ने बयान किया है सल्लल्लाहु अलैहि वसल्लम, जिन चीज़ों का हुक्म दिया गया उन पर अमल करो, जिनसे रोका गया उनसे अपने आप को बचाओ। और घर वालों के लिए क्या करो कि अमर बिल मारूफ और नहीं अनिल मुनकर, एक माहौल बनाओ घर के अंदर मोहब्बत के साथ बेशक, मगर ये कि बहरहाल तालीम का तरबियत का अपने घर के अंदर एक अहतमाम करो, एक नूरानी माहौल होना चाहिए कि जिससे तकवा के आसार मुतरशी हों, वो तरीक़ेकार तुम्हारा होना चाहिए। फिर उसके बाद अगर घर वाले नहीं मानते तो तुम बरी उज़्ज़मा हो। वो तो ज़ाहिर है जनाब नूह अलैहिस्सलाम के क़ज़िये के अंदर भी हम पढ़ चुके हैं और आगे मिसाल आने वाली भी है, अगले यानी कल के सफ़े पर आएगी वो बात। लेकिन ये कि बहरहाल मौजूद है कि अगर पूरी कोशिश के बाद भी बीवी बच्चे अगर हकीकत को हिदायत को कबूल ना करना चाहें तो फिर वो शख्स बरीउ जिम्मा है। मगर परवरदिगार आलम ने यहाँ पर वाज तौर पर जिम्मेदारी बयान की है कि तुम सिर्फ अपनी जिम्मेदारी नहीं रखते बल्कि तुम्हारी जिम्मेदारी बीवी बच्चों के बारे में भी है। वकूदुहा नासु वल हिजारा, उस जहन्नम की आग से बचाओ कि जिसका ईंधन इंसान भी होंगे और पत्थर भी होंगे। अलैहा मलाइकतुन गिलाजुन शिदाद, जिसके ऊपर मलाइका को मुकर्रर किया गया है और उनकी दो सिफात बयान की गई, गिलाजुन शिदात, बड़े सख्त गिर होंगे, मुतशद्दिद किस्म के फरिश्ते होंगे। जाहिर है उनका कोई काम जज्बात की वजह से तो होता नहीं है, उनका काम तो जिम्मेदारी की वजह से होता है, जैसा परवरदिगार आलम ने उनको बनाया है उसके मुताबिक उन्होंने अमल करना है। ला यासून अल्लाह, ये फरिश्ते वो हैं कि जो अल्लाह की मासियत नहीं करते, मा अमरहुम, जो अल्लाह ने उनको हुक्म दिया है उसके खिलाफ नहीं जाते, व यफअलूना मा युअमरून, और वो अमल करते हैं उसके मुताबिक जिसका उन्हें हुक्म दिया गया है। यह आयत नंबर 6 पर यह सफ़ा मुकम्मल हुआ। परवरदिगार आलम से दुआ है कुरान पढ़ने समझने और अमल करने की तौफीक अता फरमा और वारिस कुरान इमाम ज़माना के ज़हूर में ताजील फरमा। وآخر دعوانا أن الحمد لله رب العالمين والسلام عليكم ورحمة الله وبركاته بسم الله الرحمن الرحيم سورة مباركة تحريم آيات نمبر 7 سے آيات نمبر 12 7 سے 1 to 12 جس پر سورة تحريم کا بھی اختتام ہوگا اور 28 پارے کا بھی اختتام ہوگا ہم سیکونس دیکھ چکے کہ پروردگار عالم نے سورة کی ابتداء میں ازواج رسول کو سرزنش کی اور انہیں توبہ کے لیے کہا، پھر اس کے بعد پروردگار عالم نے یہ بھی بیان کر دیا کہ اگر ہمارا رسول تمہیں طلاق دے دے تو پھر تم سے بہتر ازواج اسے مل جائیں گی، جو تم سے بہتر ہوں گی، مسلماتن مؤمناتن قانتاتن تائباتن عابداتن سائحاتن سیباتن و ابکارا۔ یہ وہ معیارات جو پروردگار عالم نے بیان فرمائے۔ پھر اس کے بعد ارشاد ہوا تمام مسلمانوں سے کہ اے صاحبان ایمان، اے وہ کہ جو ایمان لا چکے ہو، اپنے آپ کو بھی بچاؤ اور اپنے اہل و عیال کو بھی بچاؤ جہنم کی آگ سے، کہ جس کا ایندھن انسانوں نے بھی بننا ہے اور پتھروں نے بھی بننا ہے، کہ جس کے اوپر ملائکہ ہیں فرشتے ہیں جو بہت شدید ہیں اور سخت گیر ہیں اور وہ اپنے رب کی معصیت نہیں کرتے، جو ان کو حکم دیا گیا ہے وہ اس پر عمل کریں گے۔ اب آگے پروردگار عالم نے کافروں کو مخاطب کیا اور یہ ارشاد فرمایا کہ یا ایوہ الذین کفروا، اے وہ کہ جنہوں نے کفر اختیار کیا، لا تعتذروا اليوم، آج کے دن معذرت مت کرو۔ اب ظاہر ہے قیامت کا دن ہے تو معاملات سارے بالکل واضح ہو چکے ہیں، حجابات جتنے اٹھنے ہیں وہ اٹھ چکے ہیں، انہیں سمجھ میں آ رہا ہے کہ یہ تو حساب کتاب کا دن ہے اور آج ہمیں جہنم کا ایندھن بنا دیا جائے گا۔ تو وہ اس وقت معذرت کر رہے ہوں گے، ظاہر ہے کہ وہ توبہ کر رہے ہوں گے، مگر اس معذرت اور اس توبہ کا کوئی وزن نہیں ہے۔ معذرت یا توبہ اس دنیا کے اندر ہونی چاہیے تھی۔ انما تجزون ما کنتم تعملون، تمہیں سزا اسی چیز کی دی جا رہی ہے کہ جو تم اعمال کیا کرتے تھے، یا اس کا ترجمہ یہ بھی کیا گیا ہے کہ جو اعمال تم کیا کرتے تھے بس وہی تمہاری آج سزا بنا دی گئی ہے، جس سے بہت سے علماء نے تجسم اعمال کا بھی نظریہ قائم کیا ہے۔ بہت سی آیتیں قرآن مجید کی اس طرح کی ہیں کہ جس سے انہوں نے تجسم اعمال کی بات کی ہے کہ یہ جو اعمال ہیں انہی کو ایک شکل دے دی جائے گی اور وہی انسان کے لیے سزا ہوگی، یعنی وہاں پر اگر آگ ہے تو یہ آگ بھی انسان کے وہ برے اعمال ہیں کہ جن کو آگ کی شکل دے دی گئی ہے۔ دوسرے علماء نے کہا کہ نہیں جناب، پروردگار عالم ان اعمال کے بدلے میں جو سزا ان کے سامنے پیش کرے گا اس کو اس طریقے سے بیان کیا گیا ہے۔ بہرحال جو بھی بات ہو نتیجہ دونوں کا ایک ہی ہے۔ یا ایھا الذین آمنو، اور پھر اس کے بعد پروردگار عالم نے صاحبان ایمان کو مخاطب کیا کہ اے وہ جو ایمان لے آئے ہیں، اے ایمان لانے والوں، توبو الاللہ توبتن نصوحا، اللہ کی بارگاہ میں توبہ کرو اور خالص توبہ کرو۔ یعنی اب اگر آپ نوٹ کریں کہ یہ تین آیتیں جو ایک ترتیب کے ساتھ آ رہی ہیں ان میں پہلی آیت جو تھی اس میں پروردگار عالم نے یہ ارشاد فرمایا کہ اے ایمان لانے والوں، اپنے آپ کو بھی بچاؤ، اپنے گھر والوں کو بھی بچاؤ جہنم کی آگ سے، اگر نہیں بچایا تو تم ایندھن بن جاؤ گے، وہی جہنم کے جس کا ایندھن انسان بھی ہیں پتھر بھی ہیں، تو تم ان انسانوں میں شامل مت ہو جانا۔ اور پھر گویا صاحبان کفر جو ہیں ان کو مخاطب کر کے صاحبان ایمان کو متوجہ کیا گیا کہ دیکھو یہ ان کا انجام ہونے والا ہے میدان قیامت میں، کہ وہ وہاں پر معذرتیں کر رہے ہوں گے، وہاں پر وہ توبہ کر رہے ہوں گے، بٹ دیٹ وڈ بی آف نو یوز، اس کا کوئی فائدہ نہیں ہوگا۔ اور پھر واپس صاحبان ایمان کو مخاطب کیا گیا کہ جو تمہیں توبہ کرنی ہے وہ اسی دنیا کے اندر کر لو، تاکہ کافروں والا تمہارا معاملہ نہ ہو، اپنے اہل و عیال کی بھی جو اصلاح کرنی ہے اس کے لیے ابھی سے ایفرٹ کرنا شروع کرو۔ تو یہ کہا جا رہا ہے کہ توبو الی اللہ، اے ایمان لانے والوں اللہ کی بارگاہ میں توبہ کرو، توبتن نصوحا، ایسی توبہ کرو جو خالص توبہ ہو، مستحکم توبہ ہو۔ اچھا، اب وہ توبہ جو مستحکم توبہ ہو، خالص توبہ ہو، جس کو یہاں پر توبتن نصوحا کہا گیا ہے، اس کو اگر خلاصہ کیا جائے تو یہ پانچ اسٹیپس کے اندر اس کو سمرائز کیا جا سکتا ہے کہ پہلی بات تو یہ کہ ظاہر ہے کہ انسان نے کچھ غلط کام کیا ہے جس پر اسے توبہ کرنی ہے، پلٹ کر آنا ہے پروردگار عالم کی بارگاہ میں، تو اسے ندامت ہونی چاہیے، اپنے دل میں اس بات کا احساس کہ کام تو غلط ہو گیا۔ پھر اس کے بعد اگلا مرحلہ یہ ہے کہ وہ اپنی زبان سے اس کا اظہار بھی کر دے کہ میں اللہ کی بارگاہ میں توبہ کرتا ہوں۔ پھر اس کے بعد ساتھ ہی ساتھ وہ گناہ کو ترک کرنے کا اعلان کر دے پروردگار کی بارگاہ میں کہ مالک اب تک جو ہوا سو ہوا، لیکن اب میں اس گناہ کو نہیں کروں گا اور میں عزم مصمم کرتا ہوں کہ یہ آئندہ مجھ سے نہیں ہوگا۔ پھر اس کے بعد جو گزشتہ گناہ ہیں ان کی وہ تلافی بھی کرے، مثلا اگر اس نے نماز نہیں پڑھی تھی تو نماز کی قضا کرے، اگر روزہ نہیں رکھا تھا تو روزے کی قضا کرے، اگر کفارہ اس کے اوپر تھا تو کفارہ دے، اگر زکوٰۃ اور خمس اب تک نہیں نکالا تھا تو زکوٰۃ اور خمس نکالے، خدا نہ کرے اگر کسی کا مال اس نے چوری کر لیا تھا، غصب کر لیا تھا، تو اس کو واپس پلٹائے، خالی گال پیٹ لینے سے اور کان کھینچ لینے سے اور زبان سے استغفر اللہ ربی واتوب الیہ کہنے سے تو توبہ تر نسو نہیں ہوگی، یہ تو فقط ایک نمائشی توبہ ہو گئی، لیکن جو توبہ حقیقی ہے جس کو یہاں پر توبہ تر نسوحا کہا گیا ہے اور جو روایات کے اندر اس کی تشریح آئی ہے، اس کا خلاصہ یہ ہے کہ یہ چار پانچ اسٹیپس ہیں، ان کو اگر انسان فالو کرتا ہے تو گویا وہ توبہ پکی توبہ ہے، خالص توبہ ہے، سچی توبہ ہے، جینون توبہ ہے۔ یہ توبہ اگر کوئی کر لے تو پھر پروردگار عالم کی طرف سے کیا ہوگا؟ اسا ربکم ان یکفر عنکم سیئاتکم، بہت ممکن ہے کہ اللہ تمہاری برائیوں کے اوپر پردہ ڈال دے، ویدخلکم جنات تجری من تحتها الانہار، اور تمہیں داخل کر دے ان جنتوں کے اندر کہ جس کے نیچے نہریں بہ رہی ہیں، یعنی جو غلطیاں تمہاری ہیں ان کو نظر انداز کرتے، اس کو اگنور کر دے، اس کے اوپر پردہ ڈال دے، اور جو تمہارا مقام ہے وہ جنت قرار دے کہ جہاں پر ہمیشہ ہمیشہ کا سبزہ ہے، ایور گرین ہے، اس کے اندر ہمیشہ نہریں بہ رہی ہوں گی، تو وہاں پر اریگیشن کا کوئی ایشو نہیں ہے۔ پھر اس کے بعد پروردگار عالم فرماتا ہے کہ وہ دن یوم لا یخزی اللہ النبی والذین آمنوا معہ، وہ دن کے جس کے بارے میں گویا خدا نے طے کیا ہوا ہے کہ اس دن اللہ ذلیل نہیں ہونے دے گا اپنے نبی کو اور ان لوگوں کو جو ایمان لائے اس کے ساتھ، یعنی ساتھ بھی رہے، صرف ان کا نمائشی ایمان نہیں تھا، ان کا جینون ایمان تھا۔ تو جس طریقے سے ان کا معاملہ ہوگا اسی طریقے سے پروردگار عالم ان افراد کو بھی جو توبہ کرنے والے ہیں ان کو بھی انہی کے ساتھ ملحق کر دے۔ اب ہمیں سمجھ میں آتا ہے کہ وہ جو پیچھے یہ کہا گیا کہ ان کی برائیوں کے اوپر پردہ ڈال دے، یعنی ان کو بھی ذلیل نہ ہونے دے پروردگار عالم، اور پروردگار عالم ان کا معاملہ وہی کر دے کہ جو نبی کا معاملہ ہے اور نبی کے مخلصین کا معاملہ ہے، کہ نورہم یسعی بین ایدیہم و بایمانہم، ان کا نور، ان کی روشنی گردش کر رہی ہوگی، حرکت کر رہی ہوگی ان کے دائیں طرف سے بھی اور ان کے سامنے سے بھی، بین ایدیہم ان کے سامنے و بایمانہم ان کے دائیں طرف سے۔ تو پروردگار عالم جو ان کو یہ پروٹوکول دینے والا ہے کہ ان کے لیے وہاں پر روشنی ہوگی، وہ اندھیرے کے اندر بھٹک نہیں رہے ہوں گے، اس کا ذکر سورہ حدید کے اندر بھی آ گیا ہے کہ وہاں پر منافقین کا تذکرہ ہے کہ منافق کہہ رہے ہوں گے کہ ہمیں بھی اس نور سے کوئی استفادہ کرنے کا موقع دو، تو کہا جائے گا پلٹو دنیا کے اندر جا کر یہ نور حاصل کرو، یہ روشنی حاصل کرو، یہ نور یہاں پر تمہیں نہیں مل سکتا، اس کے حاصل کرنے کے لیے تمہیں دنیا میں جانا پڑے گا، وہاں تم نے حاصل نہیں کیا تو اب ظاہر ہے کہ یہاں پر تمہیں مل نہیں سکتا۔ وہ کہیں گے بھی کہ ہم تو دنیا کے اندر تمہارے ساتھ نہیں تھے، لیکن یہ کہ پھر ان کو واپس جھڑک دیا جائے گا۔ تو یہاں پر ہمیں سمجھ میں آتا ہے کہ یہ نور ان لوگوں کا ہے کہ جو پیغمبر اکرم کے ساتھ فقط رہے نہیں، ایمان بھی ان کا تھا اور پکا ایمان تھا، منافق نہیں تھے۔ اور پھر اس کے بعد ان صاحبان ایمان کی ایک دعا ہے کہ جو یہاں پر پروردگار عالم نے بیان فرمائی ہے کہ یقولون ربنا اتمم لنا نورنا واغفر لنا، کہ ہمارے پروردگار ہمارے لیے ہمارے نور کو تمام کر دے، یعنی مکمل کر دے، واغفر لنا اور ہماری مغفرت فرما دے۔ اب ظاہر ہے کہ یہ سب کے سب معصوم تو نہیں ہیں، تو ان میں سے بعض کا نور جو ہے مدھم ہوگا، عین ممکن ہے۔ یہ بعض مفسرین نے اس کی توجیہ کی ہے کہ وہ یہ دعا مانگ رہے ہوں گے تو اس کا ایک پرپز یہ ہو سکتا ہے کہ وہ محسوس کریں گے کہ ان کا نور جو ہے کچھ مدھم ہے، تو وہ پروردگار سے کہیں گے کہ ربنا اتمم لنا نورنا، کہ ہمارے رب، ہمارے پالنے والے، ہمارے نور کو بھی تمام کر دے، مکمل کر دے، یعنی اس کے اندر جو مدھم روشنی ہے اس میں اور اضافہ ہو جائے، اور جو کامل الایمان یا کل ایمان کا جو نور ہے ویسا ہی کچھ ملتا جلتا نور ہمیں بھی مل جائے۔ واغفر لنا اور ہماری مغفرت فرما، انک علی کل شیء قدیر، یقیناً تو ہر چیز کے اوپر قدرت رکھتا ہے، یعنی تیرے لیے کوئی مشکل کام نہیں ہے۔ اس کے بعد پروردگار عالم فرماتا ہے کہ یا ایوہ النبی، اے نبی، جاہد الکفار والمنافقین واغلظ علیہم، آپ جہاد کیجئے کفار سے بھی اور منافقین سے بھی، واغلظ علیہم اور ان کے اوپر سختی کیجئے، ومأواہم جہنم اور ان کا ٹھکانہ جہنم ہے، وبئس المصیر اور وہ بہت برا انجام ہے۔ اب چونکہ لفظ جاہد کے اندر بڑی گنجائش ہے، جہاد کے اندر قتال بھی جو تلوار سے ہوتا ہے وہ بھی شامل ہے، اور جہاد باللسان، جہاد بالقلم، نصیحت کے ذریعے سے جہاد کرنا، یہ ساری کی ساری چیزیں بھی جہاد کا مصداق بنتی ہیں۔ لہٰذا پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا جو جہاد کفار سے تھا وہ تو دونوں طرح کا تھا، انہیں دعوت بھی دی جا رہی ہے، کردار بھی ان کے سامنے پیش کیا جا رہا ہے، اخلاق بھی، لیکن اس کے بعد جب وہ لوگ میدان میں آئے اور لڑنے کے لیے تو پھر بدر، احد وغیرہ کے اندر تلوار بھی کھینچی گئی۔ دوسرا جو یہاں پر گروہ ہے منافقین کا، اس کے بارے میں ہمیں معلوم ہے کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے ان سے قتال نہیں کیا، بلکہ ان سے جہاد دوسرے معنی میں کیا گیا، یعنی ان کو واعظ و نصیحت کرنا ہے۔ عمومی طور پر جب پیغام دیا جا رہا ہے تو ان کے سامنے بھی پیغام پہنچ رہا ہے، ان کے سامنے بھی پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا کردار ہے، یہ ساری چیزیں موجود ہیں، زجر و توبیخ بھی ہے، واغلظ علیہم تو وہ سختی اس حد تک تو ہے، مگر قتال والی سختی ان کے اوپر نہیں کی گئی۔ تو پھر اس کے بعد ہمیں سمجھ میں آتا ہے کہ یہ کام کب مکمل ہوا، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کا یہ فرمان جو احادیث کے اندر آیا ہے اور بالکل متفق علیہ کہ پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم نے مولا علی سے یہ کہا کہ یا علی حربک حربی، کہ علی تیری جنگ میری جنگ، یعنی اگر پیغمبر اکرم کے بعد بھی مولا کائنات کبھی تلوار اٹھائیں تو گویا یہ پیغمبر اکرم ہی نے تلوار اٹھائی۔ اور انصاف کی بات یہ کہ پیغمبر کی حیات میں بھی اگر آپ دیکھیں تو پیغمبر اکرم کی طرف سے جہاد تو امیر المومنین ہی کر رہے تھے، پیغمبر اکرم عام طور پہ تلوار نہیں اٹھایا کرتے تھے، پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم عام طور پر قتل نہیں کیا کرتے تھے، میدان کے اندر وہ پناہ گاہ ہوتے تھے، لیکن یہ کہ بہرحال پیغمبر اکرم نے تلوار نہیں چلائی ہے، ان کے رحمت للعالمین ہونے کے سٹیٹس کے ساتھ زیادہ سازگار تھا، تو ان کے بحاف پر جو تلوار چلائی ہے وہ امیر المومنین ہی نے چلائی ہے، جو ہم دوسری جگہ پڑھ چکے کہ قاتل فی سبیل اللہ لا تکلف الا نفسک، کہ حبیب آپ اللہ کی راہ میں قتال کیجیے اور ہم آپ کو صرف اور صرف آپ کے نفس کے لیے زحمت دیتے ہیں۔ تو اب پیغمبر اکرم کا نفس ہم جانتے ہیں کہ آئے مبہلا کے اندر بھی یہ واضح طور پر کہا گیا انفسنا و انفسکم، تو پیغمبر اکرم کا نفس تو امیر المومنین ہے، تو یہاں پر ہمیں سمجھ میں آ جاتا ہے یہ تمام آیتیں ملا کر کہ پروردگار عالم نے یہ جو کہا کہ واغلظ علیہم، کہ ان کے اوپر سختی کیجئے، تو منافقین کے اوپر سختی کرنے کا جو موقع آیا ہے وہ امیر المومنین حضرت علی علیہ السلام کی ظاہر خلافت کے اندر آیا، اور پیغمبر اکرم نے اس کے حوالے سے بیان بھی کر دیا تھا کہ تمہیں تین گروہوں سے جنگ کرنا ہوگی، ناقصین و قاسطین و مارقین، اور پھر تین لڑائیاں ہوئی بھی ہیں مولا کے ظاہر خلافت کے زمانے میں، جنگ جمل، جنگ صفین اور جنگ نہروان۔ ضرب اللہ مثلا للذین کفروا امرأة نوح و امرأة لوط، اللہ مثال بیان کرتا ہے کافروں کے لحاظ سے، نوح کی بیوی کی مثال اور لوط کی بیوی کی مثال، کانتا تحت عبدین من عبادنا صالحین، یہ دونوں ہمارے صالح بندوں کے ماتحت تھیں، فخانتہما، انہوں نے ان دونوں سے خیانت کی، فلم یغنیا عنہما من اللہ شیئا، تو ان دونوں کا نبی کی بیویاں ہونا انہیں کوئی فائدہ نہیں پہنچا سکا، وقیلت خل النار مع الداخلین، اور ان سے کہا جائے گا کہ داخل ہو جاؤ جہنم کی آگ میں داخل ہونے والوں کے ساتھ، یعنی اب جو میدان قیامت میں ہوگا اس کو یہاں پر اس طریقے سے بیان کر دیا گیا۔ اگر آپ دیکھیں تو یہ جو آیتیں ہیں کہ جس میں پروردگار عالم نے نوح علیہ السلام اور لوط علیہ السلام کی بیوی کی مثال بیان کی ہے، یہ بالکل آغاز سورہ کے مضمون سے مرتبط ہے۔ سمجھ میں آنے والی بات ہے کہ اس میں پروردگار عالم نے گویا ان ازواج رسول کے کردار پر تنبیہ کی ہے کہ جنہوں نے پیغمبر اکرم صلی اللہ علیہ وآلہ وسلم کے راز کو افشا کیا تھا اور اس طرح انہیں اذیت پہنچائی تھی، اور پھر انہیں نتیجے سے باخبر کیا جا رہا ہے کہ رسول خدا سے صلی اللہ علیہ وآلہ وسلم رشتہ زوجیت انہیں عذاب الہی سے بچا نہیں سکتا۔ तो इसीलिए वो जो इंतुबा वाली आयत है वो एक मरतबा फिर बहुत ज़्यादा रेलिवेंट हो जाती है, फ़कासगत कुलूब हुकुमा। तो यहाँ परवरदिगार आलम ने दो बेहतरीन शौहर मगर उनकी बदतरीन अजवाज उनका जिक्र कर दिया, और इस आईने में अजवाज रसूल को पैगाम भी पहुँचा दिया गया। फिर उसके बाद अब परवरदिगार आलम मिसाल बयान करता है बेहतरीन बीवी की जिसका शौहर बदतरीन था, यानि फिरौन, और उनकी जो जौज उसकी जो जौजा थी जनाब आसिया बेहतरीन बीवी। परवरदिगार फरमाता है कि ज़रब अल्लाह मसलन लिल्लज़ीन आमनू इमरात फिरऔन, कि अल्लाह मिसाल बयान करता है ईमान वालों के लिए, ईमान अहले ईमान के लिहाज से, इमरात फिरऔन, फिरऔन की बीवी की मिसाल। इस कालत रब इब्निली इंदका बैतन फिल जन्ना, कि जब उन्होंने ये दुआ मांगी कि ए मेरे परवरदिगार मेरे लिए जन्नत में एक घर बना, व नजनी मिन फिरऔन व अमल ही, और मुझे फिरऔन से भी निजात दे, उसके अमल से भी निजात दे, व नजनी मिन अल कौम सालिमीन, और मुझे जालिम कौम से निजात दे। हम जानते हैं कि जनाब आसिया का बड़ा रोल है, सूरह कसस में हम पढ़ चुके हैं कि किस तरीके से जनाब मूसा अलैहिस्सलाम का उन्होंने दिफा किया था और उन्हें कत्ल होने से बचाया था, और फिर उसके बाद उनके एक तरह से लुक आफ्टर करने वाली बन गई थी और उनके पालने वाली करार पाई थी। और फिर जनाब मूसा अलैहिस्सलाम का ये बात तफासीर के अंदर आया है कि जब जनाब मूसा अलैहिस्सलाम ने जादूगरों को शिकस्त दिए, जिसका तस्कर कुरान मजीद में आया, तो उसके बाद फिर जनाब आसिया वाज़े तौर पर ईमान ले आई थी, मगर उन्होंने ईमान को दिल में छुपाए रखा, गोया तकैया किया। और फिर उसके बाद वो वक्त आया कि जब उनका ईमान एक्सपोज हो गया, तो फिर ऑन ने पहले तो कायल करने की कोशिश की, जब जनाब आसिया ने ईमान पर इसरार किया तो उन्हें सजा देते हुए उन्हें कत्ल कर दिया गया, बड़ी अजियत दी गई, टॉर्चर किया गया। उस वक्त जनाब आसिया ने ये दुआ मांगी कि मेरे परवरदिगार मेरे लिए जन्नत में अपने पास एक घर बना, मुझे फिरौन से भी निजात दे, उसके अमल से भी, और जालिम कौम से भी निजात दे। यानी आप नोट कीजिए कि जनाब आसिया सलामुल्लाह अलैहा, उनके पास दुनियावी एतबार से सारी चीज़ें मौजूद थी, महल भी है, नौकर चाकर भी हैं, कनीज खुद्दाम जाहो हशम है, बेहतरीन सवारी है, लश्कर है, रंगीन दस्तरखान है, मगर जनाब आसिया उन सब की तहकीर कर रही है। वो फरमाती है ये माल हराम से हासिल किया हुआ माल मुझे नहीं चाहिए, ये तमाम सहूलियात मुझे नहीं चाहिए, ऐ परवरदिगार तेरे पास जन्नत में, यानी अगर आप मादी एतबार से देखें तो जन्नत, और फिर उसके बाद रूहानी एतबार से कि इन दका तेरी कुर्बत में है, कि मैं उसके लिए सारी चीज़ें कुर्बान करती हूँ, मुझे इनमें से कोई चीज़ नहीं चाहिए, ये जालिम लोग हैं, मुझे इनसे निजात चाहिए। तो ये एक और मिसाल आ गई हमारे सामने कि जिसमें रौजा जो है वो बेहतरीन है जनाब आसिया जैसे, और फिर ऑन बिल्कुल बदतरीन है। फिर उसके बाद एक और खातून का जिक्र परवरदिगार आलम ने फरमाया कि वह मरियम अबनता इमराना, और इमरान की बेटी मरियम, यानी वो भी ईमान के लिहाज से एक बड़ा आइडियल नमूना है, जो शोहरदार नहीं है मगर उसने अपने किरदार की हिफाजत की, अल्लती अहसनत फरजहा, जिन्होंने अपने किरदार की हिफाजत की, पाक बाजी का मुजाहरा किया, पर नफक नफी है मिन रूह ना, तो उसमें हमने अपने बाजे रूह को फूंक दिया। ये जनाबे ईसा अलैहिस्सलाम के मर्तबे को समझाने के लिए कि परवरदिगार आलम ने उसे अपनी तरफ मंसूब किया, जिस तरह खाना काबा को बैतुल्ला कहा गया, नाक़े साले को नाक़तुल्ला कहा गया, उसी तरह से जनाब ईसा अलैहिस्सलाम को रूहुल्लाह कहा गया। वसद्दकत बिकलिमात रब्बिहा, और उसने तस्दीक की अपने रब के कलिमात की, व कुतुब ही, और उसकी किताबों की, यानी कुतुब के अंदर तो वाज़ किताबें आ गई, और कलिमात वो के जो इल्हामात परवरदिगार आलम की तरफ से हुए, वही नाजिल हुई अंबिया के ऊपर, चाहे वो किताब की सूरत में ना भी हो। वह कानत मिनल कानतीन, और वो यकीनन इताअत गुजारों में से थी, कानतीन में से थी, और इसका तर्जुमा इबादत करने वाले की उनवान से भी किया गया है। अब अगर आप नोट करें तो परवरदिगार आलम ने इब्तिदा में अजवाज रसूल का जिक्र कर दिया, तंबीह कर दिया, ज़ाहिर है कि पैगम्बर अकरम सल्लल्लाहु अलैहि वसल्लम बेहतरीन शौहर थे। फिर उसके बाद परवरदिगार आलम ने जनाब नूह अलैहिस्सलाम का और जनाब लूत अलैहिस्सलाम का जिक्र कर दिया था, ये भी बेहतरीन शौहर थे। उनकी अजवाज का जो मामला है वो हम जानते हैं कि बिल्कुल अपोजिट, ये भी हमारे सामने आ गया। फिर दूसरा केस आया कि जिसके अंदर जौजा जो है वो बेहतरीन है, यानी जनाब आसिया, और शौहर जो है वो बिल्कुल बदतरीन फिरौन। और फिर अब हमें तलाश होनी चाहिए कि कोई ऐसा केस भी कुरान ने बयान किया है कि जहां पर जौजा भी बिल्कुल बेकार हो और शौहर भी बिल्कुल बेकार हो, तो वो मिसाल हमें मिलेगी सूरह मसद के अंदर, अबू लहब और उसकी बीवी उम्मे जमील, तब्बत यदा अबी लहब व तब मा अग्ना अन्हु मालहु व मा कसब सयसला नारन ज़ात लहब व इम्रअतुहु हम्मालत अल-हतब। अबू लहब उसके भी हाथ टूट जाए, वो हलाक हो जाए, और आगे जाकर कहा गया उसकी बीवी भी, यानी ये दोनों जहन्नम में साथ में होंगे। यहाँ पर शौहर भी बिल्कुल बदतर और जौजा भी बिल्कुल बदतर। फिर अगर हम तलाश करें कि कोई ऐसा जोड़ा भी कुरान ने बयान किया है कि जहाँ पर शौहर भी बेहतरीन हो और जौजा भी बेहतरीन हो, तो सूरह रहमान के अंदर परवरदिगार आलम ने बयान किया कि मरज अल बहरैन यल्तकियान बैनहुमा बरज़खुन ला यब्गियान फबिअय्यि आलाए रब्बिकुमा تو کیسے پان، دو دریا ہیں کہ جو خدا نے بہا دیے، ان کا ملاپ ہوا، بینہما برزخ لا یبغیان، ان کے درمیان ایک حد فاصل ہے، دونوں اپنے مرتبے اور مقام کو پہچانتے ہیں. اب آپ یہ دیکھ ڈالیے کہ برادران اہل سنت میں بھی تفسیر در منصور کے اندر علامہ سیوطی نے اور دیگر کتابوں کے اندر، بہار میں تو ہے ہی ہمارے پاس، اور دیگر کتابوں کے اندر بھی اس بات کا ذکر آیا. ڈاکٹر طاہر القادری صاحب کی کتاب ہی ہے مرج البحرین اسی نام سے، جس میں اسی چیز کو موضوع بنایا گیا کہ اس آیت کا ایک پہلو یہی ہے، ایک اسپیکٹ یہی ہے کہ پروردگار عالم نے علی و زہرہ کا ذکر کیا سلام اللہ علیہمہ، کہ جہاں پر شوہر بھی بہترین ہے، زوجہ بھی بالکل بہترین ہے، اور دونوں کے دونوں معصوم ہیں. پروردگار عالم نے ان کا رشتہ قائم کیا. یخرج منہما اللؤلؤ والمرجان، کہ اس کے نتیجے میں لؤلؤ اور مرجان اس دنیا میں آتے ہیں، اس سے حسن اور حسین کو مراد لیا گیا ہے علیہم السلام. تو بہترین بیوی بہترین شوہر، وہ قضیہ سورہ رحمان کے اندر ڈسکس ہو گیا. بدترین بیوی بدترین شوہر، وہ ابو لہب اور ام جمیل والا کریکٹر آ گیا. اور پھر اس کے بعد جو بہترین بیوی اور بدترین شوہر، اس میں جناب آسیہ اور جناب فرعون کا جناب آسیہ اور فرعون کا تذکرہ آ گیا. اور پھر اس کے بعد اگر آپ دیکھیں تو بدترین بیوی اور بہترین شوہر، جس میں جناب نوح اور جناب لوط علیہ السلام اور ان کی ازواج کا ذکر آ گیا. اور اسی کے ذریعے سے جو تنبیہ مقصود تھی وہ آغاز سورہ کے اندر پروردگار عالم نے فرمائی. پروردگار عالم سے دعا ہے یہاں پر سورہ تحریم بھی مکمل ہوا الحمدللہ، اور 28واں پارہ بھی مکمل ہوا. خدا بند متعال سے دعا ہے قرآن پڑھنے سمجھنے اور عمل کرنے کی توفیق عطا فرما، اور وارث قرآن امام زمانہ کے ظہور میں تعجیل فرما. وآخر دعوانا ان الحمدللہ رب العالمین، والسلام علیکم ورحمۃ اللہ وبرکاتہ.